यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। 23 करोड़ बढ़ी रूपैयाँ सरकारी रकम हिनामिना गरेको आरोपमा नेपाल सरकारका सचिव सहित 9 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। मन्त्री परिषदले प्रक्रिया पूरा गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने र त्यसको जस अबजस सरकारले नै लिनुपर्ने राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। सबैभन्दा बढ़ी उजुरी स्थानीय तहको परेको र कुल उजुरीमध्ये 66% फर्छोट गरिएको प्रतिवेदनमा उल्लेख। काठमाडौँमा धितोपत्र सम्बन्धी लगानीकर्ता सप्ताह शुरू। धितोपत्र बजारलाई स्वच्छ बनाउँदै लगानी सुरक्षित बनाउनु पर्नेमा अर्थमन्त्री डा प्रकाश रण महतको जोड़। र यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोविड 19 खोप निर्माणमा संलग्न 2 अमेरिकी वैज्ञानिकलाई प्रदान गर्ने घोषणा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारी रकम हिनामिना आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल सरकारका एक बहालवाला सचिव, एक पूर्व सचिव र सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सहित 9 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपाल सरकार सार्वजनिक संस्थाको सम्पत्तिको लापरवाही तथा बदनियत गरी 23,27,58,000 रूपियाँ हानि नोक्सानी गरेको पुष्टि भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनी, सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष संजय शर्मा र तत्कालीन कार्यकारी निर्देशक प्रणयता उपाध्याय सहित 9 जना विरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ। सचिव मरासिनी, तत्कालीन अध्यक्ष शर्मा, तत्कालीन कार्यकारी निर्देशक उपाध्याय, तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, उपनिर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश प्रसाद पोखरेल भन्ने रमेश पोखरेल, तत्कालीन लेखा अधिकृत निम बहादुर ओली, तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा र कम्प्यूटर इन्जिनियर राम शरण गायक समेतको मिलेमतो र योजनामा सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग लगाइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो। उनीहरूको मिलेमतो तथा योजनामा अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन प्रमुख मरासिनीले नीति तथा कार्यक्रममा समावेश नभएको र राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको नेशनल पेमेन्ट गेटवे खरिदका लागि 25 करोड़ रूपियाँ निकासी गरेको अख्तियारले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्री परिषदबाट पारित गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था स्पष्ट पार्नु भएको छ। संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराउन अनुरोधका लागि राष्ट्रपति भवन पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितको प्रतिनिधिमण्डलसँग राष्ट्रपति पौडेलले हिजो संसदीय व्यवस्थाको मान्यता अनुसार मन्त्री परिषदले गरेको निर्णयको जस अपजसको भागी सरकार नै भएकाले सरकारलाई नै प्रश्न गर्न आग्रह गर्नुभयो। उहाँले संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर 34 जनाको आम माफीका लागि गृह मन्त्रालयबाट आएको पत्र फिर्ता गराएको स्मरण पनि गराउनुभयो। राष्ट्रपति पौडेलले प्रतिनिधिमण्डललाई, तपाईहरू संसदमा हुनुहुन्छ, सरकार पनि संसदमा नै छ, त्यही प्रधानमन्त्री र गृहमन्त्रीलाई किन जवाबदेही बनाउन सक्नु भएन र सोझै यहाँ आउनुभयो भनी प्रश्न गर्नुभयो। उहाँले संविधान र व्यवस्था अनुसार प्रक्रिया नमिलेको जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले कानून नमिलेको भए कानून मिलाउने संशोधन गर्ने अधिकार पनि संसदलाई नै भएको स्मरण गराउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अभिभावकको हैसियतले सरकारको ध्यानाकर्षण गराइदिन आफूहरू राष्ट्रपति समक्ष पुगेको जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष 2079-80 वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित समारोहमा प्रतिवेदन ग्रहणपछि राष्ट्रपति पौडेलले मुलुकमा ढिला सुस्ती र विसंगति हटाएर सुशासन कायम गर्न भ्रष्टाचार रहित समाज निर्माण गर्न अख्तियारले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले विद्यमान व्यतिथिहरूलाई अन्त्य गर्दै जनतालाई छिटो छरितो सेवा प्रवाह गर्न अख्तियारले आधुनिक प्रविधि र संयन्त्रको प्रयोग गरी आफूलाई थप क्रियाशील र समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने सुझाव पनि दिनुभयो। राष्ट्रपति पौडेलले जनताको चाहना विकास सुशासन र दिगो शान्तिसहितको समृद्ध नेपाल भएकाले त्यसलाई पूरा गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायले पुलको काम गर्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो। त्यस अवसरमा अख्तियारका प्रमुख आयुक्त राईले अख्तियारमा परेका उजुरीहरूमध्ये गत आर्थिक वर्षमा 66% भन्दा बढ़ी उजुरी फर्स्युट गरिएको जानकारी दिनुभयो। प्रमुख आयुक्त राईले आर्थिक वर्षमा आयोगमा 20,905 उजुरी प्राप्त भएको र त्यसमा सबैभन्दा बढ़ी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तहको रहेको जानकारी दिनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढ़ाउन सरकार निजी क्षेत्र र आम संचार क्षेत्रको समन्वयात्मक पहलको आवश्यकता उठाउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासका लागि सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आवश्यक कानूनहरू बन्न नसक्दा संविधानले दिएका हक अधिकारहरू जनताले उपभोग गर्न नपाएको टिप्पणी गर्नुभएको छ। पार्टीको मेची महाकाली समाजवादी जागरण अभियानलाई हिजो राजविराजमा सम्बोधन गर्नुहुँदै उहाँले जनक्रान्तिले ल्याएको शासन व्यवस्थामा पनि जनताले मौलिक अधिकारको प्रत्याभूति गर्न नपाउनु दुःखद भएको बताउनुभयो। उहाँले एमाले सरकारले गरेको संसद विघटनले देशमा शुरू भएको राजनैतिक अस्थिरताले अहिलेसम्म मुलुकलाई प्रभावित पारिरहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर सार्वजनिक सेवा प्रसारण माध्यम बनाउने विधेयकलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता तथा श्रमजीवी पत्रकार हक प्रवर्धन समिति र श्रमजीवी पत्रकार संघले हिजो मन्त्रालयमा गरेको ध्यानकर्षण कार्यक्रममा मन्त्री शर्माले सार्वजनिक सेवा प्रसारण विधेयकबारे संसदीय समितिमा अहिले छलफल शुरू भएको र छिट्टै संसदमा लगेर पारित गर्ने सरकारको योजना रहेको बताउनुभयो। पछिल्लो समय संचार क्षेत्रमा देखिएका श्रम समस्याप्रति सरकार गम्भीर र संवेदनशील रहेको उहाँले बताउनुभयो। मन्त्री शर्माले संचार क्षेत्रमा देखिएका श्रम समस्या समाधानका लागि सरकारले चाँडोभन्दा चाँडो सम्बोधन गरेर जानुपर्छ भन्ने धारणा राखेको बताउनुभयो। हरेक क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्रमा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य गरिनुपर्नेमा उहाँले जोड़ दिनुभयो। 2072 सालको भूकम्पपछि बन्द रहेको चीनसँगको तातोपानी नाका गत भाद्रबाट मानवीय आवागमनसहित खुला गरिएपछि नाकामा चहल पहल बढ़न थालेको छ। सिन्धुपाल्चोक संवाददाता जीवन श्रेष्ठको यो रिपोर्ट।
मानवीय आवागमन पनि खुल्ला गरेपछि अहिले तातपानी नाकामा चहल पहल बढ़न थालेको छ। एकातिर चीनबाट नेपाल भित्रिने सामग्रीको उल्लेख्य वृद्धि भएको छ भने अर्कोतर्फ सीमावर्ती लिपिङ बजारमा गएर किनमेल गर्ने नेपालीको लर्को नै लाग्ने गरेको छ। स्थानीय सन्तोष गुरुङ,
लुगाहरू पनि आएर छन्, अब सामानहरू छ राम्रो।
8 वर्षसम्म ठप्प प्राय रहेको नाका गत वैशाख 18 गतेबाट दुईतर्फी रूपमा नै सञ्चालनमा आएको हो। मानवीय आवागमन भने गत भदौ 15 गतेबाट मात्र खुल्ला गरिएको हो। दैनिक 300 भन्दा बढी नेपालीहरू चीनतर्फ प्रवेश गर्न थालेका छन् भने चिनिया पर्यटकहरू पनि नेपाल प्रवेश गर्ने क्रम बढ्दो छ। अध्यागमन कार्यालयका प्रमुख रविन्द्र पोखरेल,
दुई पक्ष बीच भएको सम्झौता सहमति बमोजिम हामीहरूले सिन्धुपाल्चोक जिल्लावासीहरूलाई पास वितरण गरिरहेको अवस्था छ र अर्को चाइनिज भिसा बाहेक नागरिकहरूलाई पनि हामी यो नाकाबाट चाइनातर्फ पठाइरहेको अवस्था छ।
दुईतर्फी रूपमा नै नाका सञ्चालनमा आएपछि राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ। दैनिक 30 कन्टेनर चिनिया सामग्री नेपाल फित्रिने गरेको तातपानी भन्सार कार्यालयले जनाएको छ। भन्सार प्रमुख दयानन्द केसी,
साउन र भदौमा 1 अर्ब 38 करोड उठेछ, अर्को छ महिनाको तुलनामा दुई महिनामा उठिसकेको छ।
2072 सालको महाभूकम्प लगत्तै आएको भटिकोशी बाढ़ी र कोरोना महामारीका कारण ठप्प रहेको तातपानी नाका पुनः दुईतर्फी रूपमा खुला भएसँगै नाका बन्दका कारण यहाँबाट विस्थापित भएका ठूला तथा साना व्यापारीहरू पुनः फर्कन थालेका छन्। नाका सञ्चालनसँगै नेपालतर्फको लिपिङ र तातो पानी बजार गुलजार हुन थालेको छ भने राजस्व संकलनमा पनि सकारात्मक प्रभाव देखिन थालेको छ। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चोक।
हे गाउँ घर परिवार छोडी विदेशमा दुःख गरी
कमाइएको रकम सुरक्षित राखौं।
उच्च प्रतिफल सहितको हिमाल रेमिट बचत खातामा छ 10.054% वार्षिक ब्याज दर, मुद्दती खातामा 12.054% वार्षिक ब्याज दर। शून्य मौजदातमा खाता खोली 5,00,000 सम्मको दुर्घटना मृत्यु बिमा र 5,00,000 सम्मको निक्षेप सुरक्षाका साथै थुप्रै निशुल्क सुविधाहरू प्राप्त गर्नुहोस्। हिमालयन ब्याङ्क लिमिटेड।
अब बाँकी समाचार। उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले सरकारले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताउनु भएको छ। हेटौडामा हिजो आयोजित कार्यक्रममा उहाँले सरकारले अब युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने खालका कार्यक्रम सञ्चालन गर्ने जानकारी पनि दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना एमसीसीको अनुदानमा नेपालले अघि बढ़ाएको प्रसारण लाइन निर्माणमा सरकारको पूर्ण सहयोग रहने बताउनु भएको छ। एमसीसी कम्प्याक्ट सम्झौताको शुभारम्भका सन्दर्भमा यसै साता नेपाल भ्रमणमा रहनुभएका एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट सहितको प्रतिनिधिमण्डलसँग ऊर्जा मन्त्रालयमा हिजो भएको भेटमा मन्त्री बस्नेतले एमसीसी परियोजनाले नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो। कुल 315 किलोमिटर लामो नाङले भारे रातमाटे हेटौडा दमौली बुटबल प्रसारण लाइन नेपालको प्रसारण प्रणालीको मेरुदण्ड हुने भएकाले त्यसलाई तोकिएको समयमै सम्पन्न गराउन सरकारले जिम्मेवारीका साथ काम गर्ने उहाँले बताउनुभयो। त्यस अवसरमा एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्दै उचाइमा पुर्याउने परियोजनाको रूपमा आफूहरूले यो परियोजनालाई लिएको जानकारी दिनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले सांसदहरू कानून निर्माणप्रति गम्भीर नभएको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा हिजो उहाँले सांसदहरूको सक्रियता अभावमा महत्वपूर्ण विधेयक संसदमा अड्किएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेको छ। समितिका सदस्यहरूले सिंहदरबारमा निर्माणाधीन संसद भवनको हिजो अवलोकन गर्नुभयो। त्यसक्रममा शहरी विकास मन्त्री सीता गुरूङले संघीय भवनको हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने गरी काम अगाडि बढ़ाइएको भए पनि निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरिदिएको गुनासो गर्नुभयो। समितिका सभापति दीपक बहादुर सिंहले अवलोकनका क्रममा तोकिएकै समयमा निर्माणाधीन संसद भवनको काम सकिने अवस्था नदेखिएको भन्नुहुँदै समितिले सम्बद्ध पक्षसँग छलफल गरेर समयमै काम सक्न पहल गर्ने जानकारी दिनुभयो। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले शिक्षकहरूले उठाउनुभएका माग शिक्षा विधेयकमा समेट्न समिति प्रतिबद्ध रहेको बताउनु भएको छ। शिक्षा पत्रकार समाजको वार्षिक उत्सवका अवसरमा हिजो आयोजित कार्यक्रममा उहाँले विधेयकमाथि विज्ञहरूसहित शिक्षक संघ संस्थाका प्रतिनिधिहरूसँग विस्तृत छलफल गरिने जानकारी दिनुभयो। नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित हुनुभएको छ। हिजो सम्पन्न मतगणनामा निर्वाचित शाहले 369 र निकटतम प्रतिस्पर्धी मीन बहादुर शाहीले 207 मत प्राप्त गर्नुभयो। त्यसै गरी एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवड़ा निर्वाचित हुनुभएको छ। गैराती सम्पन्न मतगणना अनुसार खतिवड़ा 512 मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभयो। प्रत्याशी विनोद ढकालले 430 मत प्राप्त गर्नुभएको एमाले जनाएको छ। नागरिक उन्मुक्ति पार्टीले पार्टीको केन्द्रीय महाधिवेशन पुष अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ। पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले महाधिवेशन आगामी पुष 26, 27 र 28 गते टीकापुरमा गर्ने निर्णय गरेको हो। महाधिवेशनको तयारीका लागि विभिन्न 15 उपसमिति गठन गरिएको पार्टी नेता ठाकुर सिंह थारूले जानकारी दिनुभयो। चाडपर्वलाई लक्षित गरी वीरगंज महानगरपालिकाले घटस्थापनादेखि 5 दिनसम्म रात्रिकालीन दशैं बजार सञ्चालन गर्ने भएको वीरगंजबाट संवाददाता ध्रुव अधिकारी बताउँछन्।
वीरगंज महानगरपालिकाले चाडपर्व नजिकिँदै गरेको र मौसम समेत सुधार भएकाले गएको 2 महिनादेखि रोकिएको रात्रि बजार पुनः सञ्चालन गर्ने तयारी गरेको हो। महानगरपालिकाले यस पटकको रात्रिकालीन दशैं बजार 5 दिन लगाउने गरी तयारी गरिरहेको छ। साँझ 5 बजेदेखि राति 11 बजेसम्म बजार सञ्चालन हुनेछ। रात्रिकालीन बजारलाई दशैं बजारको रूपमा रूपान्तरण गरी वीरगंजका आम नागरिकलाई एकै स्थान बाट दैनिक उपभोग्य सामान खरिदसँगै मनोरञ्जन उपलब्ध गराइने वीरगंज महानगरपालिकाका रात्रिकालीन दशैं बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले बताउनुभयो।
नाइट मार्केटलाई दशैंमा कसरी रूपान्तर गर्न भने एउटा हामीले मौका पनि पायौं। बजार भन्दा 5 रुपियाँ 10 रुपियाँ सस्तो होस् भने हामीहरू त्यसमा फोकस गरेको छौं। हामीले एउटा नमूनाको रूपमा पहिलो चोटि यो नाइट मार्केटलाई दशैंमा कन्भर्ट गर्दैछौ।
महानगरपालिकाले रात्रिकालीन दशैं बजार लगाउने भएपछि यसबाट यसबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने व्यवसायीहरूले बताएका छन्।
दशैं बजार र रात्रि बजार यो जोइन्टले आएको हो, बडा उत्साहित छौ हामी सबै। दशैं बजारलाई हामीले उत्साहित ढंग लिएको छौ, सस्तोमा खाने कुरो रमाउने कुरो सबै पाइन्छ।
दशैं बजार लाग्ने भएसँगै सर्वसाधारणमा समेत उत्साह छाएको छ। वीरगंजका सर्वसाधारणहरू
दशैं मेला भनेर फेरि अर्को बजार शुरू गर्न थालेको छ महानगरपालिकाले, यसले आम उपभोक्ताहरूलाई राम्रो प्रभाव पर्छ।
महानगरपालिकाले दशैं बजार लाग्न लागेको छ, हामी नगरवासी खुसी छौँ। सबै सामान एकै ठाउँमा पाइने भयो, टाढा जानु पर्दैन,
टाढो घुम्न जानु परेन, नजिक एक ठाउँ सस्तो मूल्यमा सामान पाउने भयो।
घरेलु तथा साना उद्योग कार्यालय वीरगंज, युवा उद्यमी मञ्च वीरगंज, सक्रिय महिला उद्यमी समूह लगायतका एक दर्जन संघ संस्थाहरूको सहयोगमा सञ्चालन हुन लागेको दशैं बजारले वीरगंजका उद्योगी व्यवसायी नगरवासी मात्र नभएर बारा रौतहट समेतका जिल्लाहरूका उपभोक्ता र छिमेकी मुलुक भारतका नागरिक समेत लाभान्वित हुने अपेक्षा गरिएको छ। ध्रुव अधिकारी, रेडियो नेपाल, वीरगंज।
सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यू पूर्ण रूपमा हटाइएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सदरमुकामको अवस्था सामान्य बनेको ठहर गरी कर्फ्यू हटाउने निर्णय गरेको हो। बैठकले सामाजिक सद्भाव भड़काउने, ढुंगामुड़ा गरी व्यक्तिगत तथा सरकारी सम्पत्तिमा क्षति गर्नेको पहिचान गरी कानून बमोजिम कार्यवाही गर्ने निर्णय पनि गरेको छ। गत असोज 4 गते गणेश पूजाको मूर्ति सेलाउन लैजाने क्रममा दुई समुदायबीच झडप भएपछि त्यहाँ अनिश्चितकालीन कर्फ्यू जारी गरिएको थियो। उता नेपालगंजमा केही दिन यता सामाजिक सद्भावमा खलल पुग्ने क्रियाकलाप बढ़ेपछि आज बिहान सर्वपक्षीय सद्भाव र्याली निकालिने भएको छ। सबै धर्म र पक्षका अगुवाहरूको हिजो बसेको बैठकले आज बिहान सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो। सल्यानमा बाघको आक्रमणबाट 4 घाइते भएका छन्। घाइते हुनेहरूमा जिल्लाको छत्रेश्वरी गाउँपालिका 3 डोलीका 40 राज केसी, 40 टेक बहादुर थापा, 16 छविलाल केसी र 27 भीमसेन थापा रहेको प्रहरीले जनाएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोविड 19 खोप निर्माणका लागि प्रविधि विकास गर्ने दुई अमेरिकी वैज्ञानिकलाई प्रदान गरिने भएको छ। नोबेल पुरस्कार समितिले वैज्ञानिकहरू क्याटलिन क्यारिको र ड्र्यू वेस्वानलाई एमआरएनए प्रविधि प्रयोग गरी भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा शास्त्रतर्फको पुरस्कार दिने घोषणा गरेको हो। एमआरएनए प्रविधि प्रयोग गरी मोडर्ना, फाइजर र बायो एण्ड टेक भ्याक्सिन बनाइएको थियो। कोविड महामारी फैलनु अघि एमआरएनए प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै रहेकोमा महामारी फैलिएपछि कोविड खोप निर्माण गरी संसारभरि करोड़ौं मानिसहरूलाई दिइएको थियो, त्यसको जस उहाँहरूलाई दिइएको छ। पहिले अरू रोग र क्यान्सरको उपचारका लागि सो प्रविधिको प्रयोग गर्न सकिन्छ कि सकिन्न भन्नेबारे अहिले अनुसन्धान अघि बढ़ाइएको पनि बताइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई वित्तीय सहयोग जारी राख्ने आश्वासन दिइएको सन्दर्भमा युक्रेनमाथिको सहयोग जारी रहने उहाँले बताउनु भएको छ। अमेरिकी कंग्रेसले आपतकालीन सहयोग प्याकेज पारित गरी सरकारी सेवाहरू बन्द हुनबाट जोगाएपछि राष्ट्रपति बाइडेनको पछिल्लो धारणा बाहिर आएको हो। राष्ट्रपतिले सहयोग प्याकेजमा सकेसम्म चाँडोभन्दा चाँडो वार्ता गर्न कंग्रेसलाई आग्रह गरिएको पनि उल्लेख गर्नुभएको छ। अब आर्थिक समाचार।
नेपाल धितोपत्र बोर्डको आयोजनामा नेपालमा सोमबारबाट विश्व लगानीकर्ता सप्ताह शुरू भएको छ। धितोपत्र बोर्डहरूको अन्तर्राष्ट्रिय संगठन आईएसको को आह्वानमा नेपाल धितोपत्र बोर्डको नेतृत्वमा त्यस क्षेत्रका सम्बद्ध निकायहरूको समेत संलग्नतामा आयोजित विश्व लगानीकर्ता सप्ताहको अर्थमन्त्री डाक्टर प्रकाश चरण महतले शुभारम्भ गर्नुभयो। कार्यक्रममा अर्थमन्त्री डाक्टर महतले शेयर बजारबाट केही सीमित व्यक्तिहरूले चलखेल गरी फाइदा लिने र आम लगानीकर्तालाई विलख बन्धनमा पार्ने काम भइरहेको भन्दै त्यसतर्फ लगानीकर्ता र नियामक सचेत हुनुपर्ने बताउनुभयो। उहाँले बजारलाई स्वच्छ बनाउँदै लगानीकर्ताहरूको लगानीलाई सुरक्षित गर्नु आवश्यक भएकोमा पनि जोड़ दिनुभयो। अर्थमन्त्री महतले धितोपत्र बजारबाट गोप्य सूचनाहरू चुइने र इन्साइडर कारोबार हुने जोखिमलाई ध्यान दिएर नियमनलाई थप प्रभावकारी बनाउनु आवश्यक भएको बताउनुभयो। कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार रमालले नेपालमा लगानीकर्ताको संख्या उल्लेख्य मात्रामा बढ़ेको भए पनि वित्तीय साक्षरता 20% भन्दा कमै रहेको उल्लेख गर्नुभयो। विश्व लगानीकर्ता सप्ताहको अवसरमा एक साताभर लगानीकर्ता सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन हुने अध्यक्ष अमालले उल्लेख गर्नुभयो। कार्यक्रममा विश्व लगानीकर्ता सप्ताह आयोजना व्यवस्थापन समितिका नेपाल संयोजक डाक्टर नवराज अधिकारीले विश्व लगानीकर्ता सप्ताह अन्तर्गत लगानीकर्ताका लागि विभिन्न शिक्षामूलक तथा चेतनामूलक कार्यक्रमहरू देशभर सञ्चालन गर्न लागि जानकारी दिनुभयो। सप्ताहको नेपाल उद्योग वाणिज्य महासंघले मूलको अर्थतन्त्रलाई चलायमान बनाउन सातै प्रदेशमा लगानी सम्मेलन गर्ने भएको छ। महासंघको तेस्रो कार्य समितिको बागलुङ जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटनमा सोमबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो। पर्यटनको प्रचुर सम्भावना भएर पनि पूर्वाधार र प्रचार प्रसारको अभावमा ढोरपाटन क्षेत्र पछाडि परेको हुनाले प्रचार प्रसार गर्ने उद्देश्यले बैठक ढोरपाटनमा आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। बैठकले देशमा लगानीका क्रियाकलापलाई चलायमान बनाउन देशका सबै प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्ने निर्णय गरेको महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो। बैठकले सन् 2025 समग्र निजी क्षेत्रले पर्यटन वर्षका रूपमा मनाउने निर्णय पनि गरेको छ।
एसियन गेम्स अन्तर्गत महिला कबड्डीमा नेपालले सोमबार विजयी शुरूआत गरेको छ। च्युसन गुलाबी स्पोर्ट्स सेन्टरमा भएको समूह बीको खेलमा नेपालले अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशलाई 37-24 पराजित गर्दै सेमी फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। तीन राष्ट्र रहेको यो समूहमा नेपाल र बंगलादेश सहित इरान छ। इरानले बंगलादेशलाई हराए नेपाल सेमी फाइनलमा पुग्दै कम्तीमा काँस्य पदक सुनिश्चित गर्नेछ। महिला कबड्डीमा जम्मा 7 राष्ट्र सहभागी छन्। समूह एमा भारत, थाइल्याण्ड, दक्षिण कोरिया र चाइनिज ताइपान छन्। मेरुका राजवंशीको कप्तानीमा रहेको नेपाली टोलीले मंगलबार इरान विरूद्ध प्रतिस्पर्धा गर्नेछ। एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा सहभागिता जनाएको यो नै पहिलो अवसर हो। ब्याडमिन्टनको मिक्स डबल्स र पुरूष डबल्समा नेपाल प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। दुवै प्रतिस्पर्धामा नेपाल 2-0 सोझो सेटमा विजयी भयो। मिक्स डबल्समा नेपालका विष्णु कटुवाल र नङसल तामाङको जोडीले मंगोलियाका जोन्जया मुखसार र फ्लेटर दरखन्टरको जोडीलाई 21-26 र 21-17 सोझो सेटमा पराजित गरे। पुरूष डबल्समा नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडीले मालदिवसका निबल अहमद र अब्जाद मोहम्मद रसिदको जोडीलाई सिधा सेटमा 21-17 र 21-18 हराए। भारोत्तोलन अन्तर्गत समूह बीको महिला 64 केजीमा नेपालकी शारदा चौधरीले स्न्याचमा 70 तथा क्लिन एन्ड जर्कमा 88 केजी गरी जम्मा 158 केजी भार वहन गरिन्। आफ्नो समूहमा शारदा 5 स्थानमा रहिन्। महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग 3-0 सोझो सेटमा पराजित भएको छ। हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। एसियाडको महिला भलिबलमा नेपालले पहिलो पटक खेलेको हो। एथलेटिक्सको पुरूष 800 मिटर दौड़मा नेपालका सोमबहादुर कुमार आफ्नो तेस्रो हिटमा चौथो भएका छन्। उनको हिटमा नेपाल सहित 7 राष्ट्रका 7 खेलाड़ी थिए। ट्रायथनको मिक्स रिलेमा नेपाल 11 भएको छ। 12 राष्ट्रको सहभागिता रहेको प्रतिस्पर्धामा नेपालले 11 स्थान हासिल गरेको हो। एसियन गेम्सको पुरूष क्रिकेटमा नेपालको राष्ट्रिय क्रिकेट टीमले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूचनको दुवै खेलमा शानदार जित सहित क्वार्टर फाइनल पुगेको नेपालको प्रतिद्वन्दी भारत परेको हो। क्वार्टर फाइनलको ड्र अनुसार नेपालले भारतसँग सेमी फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो क्वार्टर फाइनलको रूपमा भारतसँग खेल्नेछ। क्वार्टर फाइनलमा नेपालले भारतसँग, पाकिस्तानले हङकङसँग, बंगलादेशले मलेसियासँग, श्रीलंकाले अफगानिस्तानसँग खेल्नेछ। नेपालले अन्तिम 8 भारतलाई हराएको खण्डमा पाकिस्तानसँग सेमी फाइनलमा भेट हुनेछ। नेपालले समूह चरण मंगोलिया विरूद्ध कीर्तिमानी 273 रनको जित र मालदिव्स विरूद्ध 138 रनको शानदार जित निकालेको थियो।
अब मौसम। नेपालबाट मनसून बाहिरिन अझै केही दिन लाग्ने भएको छ। आज देशभर सामान्य बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.6 डिग्री सेल्सियस, वर्षा 20.5 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आद्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:58 भयो भने सूर्यास्त भरे साँझ 5:49 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। 23 करोड़ बढ़ी सरकारी रकम हिनामिना गरेको आरोपमा नेपाल सरकारका सचिव सहित 9 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर मन्त्री परिषदले प्रक्रिया पूरा गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने र त्यसको जस अपजस सरकारले नै लिनुपर्ने राष्ट्रपति रामचन्द्र पौडेलको भनाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश सबैभन्दा बढ़ी उजुरी स्थानीय तहको परेको र कुल उजुरी मध्ये 66% फर्स्युट गरिएको प्रतिवेदनमा उल्लेख काठमाडौँमा धितोपत्र सम्बन्धी लगानीकर्ता सप्ताह शुरू धितोपत्र बजारलाई स्वच्छ बनाउँदै लगानी सुरक्षित गर्नुपर्नेमा अर्थमन्त्री डा प्रकाश शरण महतको जोड़ र यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार COVID-19 खोप निर्माणमा संलग्न 2 अमेरिकी वैज्ञानिकलाई प्रदान गर्ने घोषणा बिहान 7 बजेको समाचार सकियो अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ हवस्त नमस्कार।